Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
सुर्खेतको वीरेन्द्रनगर र लेगबेसीमा भएको छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजनाको ज्यान गयो। सेनाको परीक्षामा 6 नक्कली परीक्षार्थी भएको भन्दै सुर्खेतमा 6 पक्राउ।
कर्णाली प्रदेश सभाको बैठक आउँदो 16 बस्ने। आर्थिक कार्यविधि विधेयक र नियमावलीबारे छलफल हुने।
क्षयरोगका बिरामीलाई नियमित औषधि खुवाउन चुनौती। नेपालमा अझै 28,000 भन्दा धेरै क्षयरोगका बिरामीहरू उपचारमा आएनन्।
भारत बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई पशुदाना घोटाला काण्डको 4 मुद्दामा 7 जेल सजाय।
र क्यान एन्फा र ओलम्पिक कमिटी लगायतका विवाद छिट्टै समाधान गर्ने खेलकुद मन्त्रीको दावी। 7 प्रदेशमा आधुनिक सेवा सुविधा सम्पन्न रङ्गशाला बनाउने प्रतिबद्धता। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशको प्रदेशसभाको बैठक यही चैत्र 16 बस्ने भएको छ। गत फागुन 15 स्थगित भएको बैठक 1 चैत्र 16 शुक्रबार दिउँसो 1 बस्न लागेको संसद सचिवालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक दर्ता गरेसँगै संसद सचिवालयको बैठक आह्वान गरिएको हो। संसदमा अन्य नियमावली मस्यौदा ऐन नियमको लगायत अन्य विभिन्न विषयमा पनि छलफल हुने सभामुख राजबहादुर शाहीले बताउनुभयो। सांसदहरू सबै एक सातादेखि जिल्ला बाहिर भएकाले पनि संसद बैठक बस्न सकेको थिएन।
सुर्खेतमा हिजो छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ भने 2 घाइते भएका छन्। जुप्रा खोडामा पौडी खेल्ने क्रममा 1 ज्यान गएको छ भने वीरेन्द्रनगरमा मोटरसाइकलमा दुर्घटना भएर 1 मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लेगबेसी नगरपालिका 10 जुप्रा खोलामा पौडी खेल्ने क्रममा वीरेन्द्रनगर 11 बस्ने 17 सागर कडेलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै वीरेन्द्रनगर 10 दिपनगर गरदेखि घुस्रातर्फ जाँदै गरेको भे 2 P 6565 नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा 1 मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलका पछाडि सवार भेरीगङ्गा नगरपालिका 18 बसन्त श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक वीरेन्द्रनगर 9 निवासी 30 प्रेमबहादुर सलामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका DSP श्याम सिंह चौधरीले जानकारी दिनुभयो।
सुर्खेतको वीरेन्द्रनगर नगरसभाले न्यायिक समिति र लेखा समिति गठन गर्ने भनिए पनि सहमति हुन नसकेपछि नगरसभा स्थगित भएको छ। समिति गठनका लागि छलफल गरिए पनि सर्वसम्मत हुन नसकेपछि सभा 13 दिउँसो 1 बस्ने गरी स्थगित भएको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष मोती प्रसाद कर्णेलले बताउनुभयो। सहमति गर्ने प्रयास भए पनि सहमति हुन नसकेपछि अब चुनावी प्रक्रियाबाट समितिका सदस्यको टुङ्गो लगाउनु पर्ने सम्भावना बढेको छ। सभाको कार्यतालिका अनुसार यसअघि 5 विधेयकहरू पास भइसकेका छन्।
नेपाली सेनाको सैन्य पदको लोकसेवा आयोगको परीक्षामा अरूको नाममा परीक्षा दिने 6 नक्कली परीक्षार्थीहरू सुर्खेतबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मधुबन नगरपालिका 9 बर्दियाका कुम्भराज डाङ्गी, छेडागाड नगरपालिका जाजरकोटका वीरेन्द्र शर्मा, वीरेन्द्रनगर नगरपालिका 10 खजुराका दिनेश रावत, भगवती माई गाउँपालिका 7 दैलेखका अमृत बुढा र वीरेन्द्रनगर 10 कमल थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूले आफन्त र साथीहरूको नाममा परीक्षा दिएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। कुम्भराज दाङ्गीले तीर्थबहादुर राणाको नाममा परीक्षा दिन लागेको जनाइएको छ भने वीरेन्द्र शर्माले प्रेमबहादुर खड्गाको नाममा, त्यसै गरी दिनेश रावतले भीमबहादुर बस्नेतको नाममा र अमृता बुढाले कमला थापाको नाममा परीक्षामा सहभागी भइरहेको बेला प्रहरीले पक्राउ गरेको हो। यसअघि काठमाडौँबाट दुई परीक्षा केन्द्रबाट 12 नक्करी परीक्षार्थी प्रहरीले पक्राउ गरिसकेको छ।
सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने नारासहित हिजो विश्व क्षयरोग दिवस मनाइएको छ। दिवसका अवसरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको छ। आर्थिक वर्ष 2074-75 सुर्खेतका 303 क्षयरोगका नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको तथ्याङ्क रहेको छ। यो आर्थिक वर्षमा फेला परेका नयाँ बिरामीमा 106 क्षयरोगको संक्रमण पक्षमा र 303 भने शरीरमा संक्रमण भएको पाइएको छ। जिल्लामा अघिल्लो आर्थिक वर्षमा 661 क्षयरोगका नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। नेपालमा अझै 28,000 भन्दा धेरै क्षयरोगीले उपचार नपाएको एक तथ्याङ्कले देखाएको छ। यसैबीच हाम्रा साथी केशव ढकालले जिल्ला जनस्वास्थ्य कार्यालयका सुर्खेतका वरिष्ठ क्षयकुष्ठ अधिकृत गणेश भक्त गौतमलाई सुर्खेतमा क्षयरोगको अवस्था कस्तो छ भनी सोध्नु भएको छ।
यो क्षयरोगको अवस्था चाहिँ घटेको भन्न चाहिँ सकिन्छ विगतको तुलनामा। पहिला हामीलाई दिएको टार्गेट लक्ष्यमा हामी 200% भनौँ न, दिएको टार्गेटमा 200% भन्दा बढी क्षयरोगी पत्ता लाग्थ्यो सुर्खेतमा भने, अहिले चाहिँ अब 100 हाराहारीमा, दिएको टार्गेटमा 100 हाराहारीमा हामी क्षयरोगको बिरामीहरू पत्ता लगाउँछौँ। यसरी हेर्दाखेरि क्षयरोगको बिरामीहरू घटेको जस्तो त लाग्छ, तर त्यो स्थिति चाहिँ त्यति सन्तोषजनक स्थिति चाहिँ छैन।
के कारणले छैन सन्तोषजनक स्थिति?
अब यो क्षयरोगको औषधि अलिकति औषधि चाहिँ खाने जुन विधि छ, लामो समयसम्म औषधि खानुपर्ने भएको हुनाले मान्छेले त्यसलाई चाहिँ सहज रूपमा लिँदैनन् भने उनीहरूलाई सजिलो पनि छैन औषधि खानको लागि। तसर्थ औषधि खाने र बिचमा छोड्ने, त्यसपछि रोग दोहोरिएर आउने यो समस्या चाहिँ अलिकति भयावह अवस्थामा छ भनौँ न, त्यो डरलाग्दो खालको पनि छ, त्यसलाई अलिक चुनौतीपूर्ण छ त्यो। यसरी भन्दाखेरि यो कारणले गर्दाखेरि त्यति सन्तोषजनक मान्न सकिन्न, किनकि डट्स भनेर भन्छौँ हामी डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स, जो स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वास्थ्य संस्थामै आएर औषधि खानुपर्ने हो। यो चाहिँ अलिकति व्यावहारिक रूपमा अलिक कठिनाइ छ, किनभने भौगोलिक कारणले गर्दाखेरि स्वास्थ्य संस्थामा सजिलै बिरामी चाहिँ पुग्न नसक्ने अवस्था छ। त्यस्तो अवस्थामा पनि बिरामी दैनिक स्वास्थ्य संस्थामा आउनु पर्दाखेरि उसलाई चाहिँ पक्कै पनि त्यो झन्झटिलो र अलिकति चाहिँ गाह्रो पनि छ। बिरामी एक त आफै पनि कमजोर भएको हुन्छ, त्यस्तोलाई चाहिँ अब दैनिक स्वास्थ्य संस्थामा आउनु पर्दाखेरि त्यो अलिकति समस्या छ। त्यसले गर्दाखेरि यो अलिकति चुनौतीपूर्ण र सन्तोषजनक छैन भन्नु मिल्छ।
लामो भएर पनि यसले अलिकति समस्या
लामो छ, पहिलाको तुलनामा त घटेको हो। पहिला त अब 1 वर्ष 18 महिना 2 वर्षसम्म पनि औषधि खानुपर्ने हुन्थ्यो सामान्य खालको क्षयरोगको लागि पनि, अहिले त त्यो घटेर 6 महिनामा आएको छ। होइन, 6 महिना सुरुमा क्षयरोग पत्ता लागेको मान्छेलाई भनौँ नयाँ बिरामीलाई चाहिँ 6 महिना हो, त्यो पहिलाको तुलनामा त धेरै नै कम हो। होइन, तर पनि 6 महिनासम्म लगातार दैनिक औषधि खाने भनेको लामै अवधि हो।
यो नयाँ बिरामी भेटिने क्रम कस्तो छ सुर्खेतमा?
नयाँ बिरामी भेटिने क्रम, अब यो रोग कस्तो हो भनेपछि, यो अलिकति जहाँ मान्छेको भिडभाड बढी हुन्छ, त्यो जहाँ मान्छेको बस्ती अब घना हुन्छ, त्यस्तो ठाउँमा सर्ने सम्भावना बढी हुन्छ। होइन, सुर्खेतमा के छ भने, अब यो पहिला पनि अब भनौँ न पहिल्यैदेखिको अलिक सदरमुकाम जस्तो भयो। होइन, पहिला पनि अब चौगान चौर भनेर सबै ठाउँको मान्छेहरू यहाँ आउने थियो भनेपछि, पछि चाहिँ विकास क्षेत्र क्षेत्रीय सदरमुकामको हिसाबले पनि धेरै जिल्लाको मान्छेहरू यहाँ आउने, व्यापारको जागिरको सिलसिलामा अन्य कामले पनि यहाँ आउने हुनाले मान्छेहरूको फ्लो भनौँ न मान्छेहरूको चहल पहल बढी हुने हुनाले मान्छे क्षयरोग लागेको मान्छेसँगको अब सम्पर्कबाट नलागेको मान्छेमा त्यो सर्ने भएको हुनाले, श्वास प्रश्वासको माध्यमबाट सर्ने भएको हुनाले यहाँ सुर्खेत जिल्लामा चाहिँ क्षयरोग नयाँ बिरामी चाहिँ धेरै नै भनौँ न लक्ष्य दिएको लक्ष्य भन्दा मैले अघि भने जस्तै 200% पहिला पत्ता लाग्थ्यो भने चाहिँ अहिले 100 हाराहारीमा दिएको टार्गेट हामीलाई 1 वर्षमा चाहिँ भनौँ न 200 क्षयरोगी पत्ता लगाउनु भनेर दिएको हुन्थ्यो भने, हामीले पहिला त अब 600 बढी क्षयरोगी हामी पत्ता लगाउँथ्यौँ भने, करिब 800 हाराहारीमा हाम्रो सुर्खेत जिल्लामा वर्षभरिमा क्षयरोगीको बिरामी नयाँ पत्ता लाग्थ्यो भने, अहिले चाहिँ त्यही 600 हाराहारीमा, 600-700 हाराहारीमा वर्षेनी नयाँ क्षयरोगको बिरामीहरू पत्ता लाग्ने गरेको छ।
एकातिर पुरानो बिरामीहरूलाई पहिलेका बिमार छ उनीहरूलाई नियमित औषधि खुवाउनु पर्ने चुनौती र अर्को चाहिँ नयाँ बिरामीलाई उपचारमा नियमित गराउनु पर्ने चुनौती छन् उसुभाइ होइन
यो पक्कै पनि यो यो एउटा क्षयरोगी नयाँ क्षयरोगी पत्ता लाउनु पर् एउटालाई पनि नछोडेर पत्ता लाउने भन्ने खालको भनौँ न हुन्छ भनेपछि त्योभन्दा पनि चुनौतीपूर्ण के छ भने त्यही छ महिना लामो समयसम्म अझ दोहोरिएर आएको क्षयरोगीको लागि आठ महिना होइन यस्तो लामो समयसम्म औषधि निरन्तर औषधि खुवाउने र बिच बिचमा फेरि फलोअप भन्ने हुन्छ खगार जाँच्नुपर्ने दुई महिना पाँच महिना र उपचारको अन्त्यमा खगार जाँच्नुपर्ने हुन्छ यो प्रक्रियाहरू चाहिँ अलिकति त्यो चाहिँ अलिकति अझ भनौँ व्यवस्थित गर्नको लागि अझ चुनौतीपूर्ण छ
अब यो क्षयरोगको कुरा गर्दाखेरि यस नआएका जुन ल्याउनुपर्ने कुराहरू त्यस्तो केही छन्
एकदमै यो के छ भने क्षयरोग र एचआइभीको कुरा छ जहाँसम्म एचआइभी र क्षयरोग चाहिँ एक आपसमा एकदमै अनहोली एलायन्स भनेर भन्छ अपवित्र गठबन्धन भनेर भनिन्छ क्षयरोग लागेको मान्छेलाई एचआइभी भएको हुनसक्ने क्षयरोग लागेको मान्छेलाई कता कता फेरि यो गलत सन्देश के जान्छ भने क्षयरोग लागेको मान्छेलाई एचआइभी हुने सम्भावना हुन्छ भन्ने त्यो गलत सन्देश जान्छ कि त्यस्तो भन्न खोजिएको होइन कि क्षयरोग लागेको मान्छेसँग एचआइभी हुनसक्छ है त्यो लुकेको एचआइभी हुनसक्छ भन्न खोजेको होइन एचआइभी भने भएको के हो भनेपछि एचआइभी भनेको मान्छेको शरीरमा भएको रोग विरुद्ध लड्ने शक्ति घटाउँदै लैजाने त्यो समस्या हो त्यो रोग चाहिँ होइन त्यो समस्या हो एउटा अवस्था हो त्यो अवस्था भएको मान्छेमा सबभन्दा बढी लाग्न सक्ने सम्भावना के भन्छ क्षयरोग लाग्न सक्ने सम्भावना बढी हुन्छ पहिलोलाई चाहिँ नि आक्रमण गर्ने क्षयरोगले आक्रमण गर्न सक्छ तसर्थ एचआइभी र क्षयरोगको बिचमा यो अनहोली एलायन्स छ यो यसलाई चाहिँ नै के भन्छ भने यदि कसैलाई एचआइभी छ भने उसलाई क्षयरोग जचाउने र कसैलाई क्षयरोग भइरहेछ भने उसलाई पनि एचआइभी जचाउने यो दुइटै जाँच प्रक्रिया चाहिँ गराउनुपर्छ होइन यो चाहिँ चुनौतीपूर्ण छ यसको लागि सबैले सहयोग गर्नुपर्छ यदि कसैले क्षयरोगको औषधि खाइरहेको छ भने एचआइभी पनि टेस्ट गरौँ है भन्ने उसलाई चाहिँ त्यो अभिवृद्धि गर्नुपर्ने हुन्छ यो 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 समस्या चाहिँ छ यो यो चाहिँ सबै स्वास्थ्य संस्थाहरूमा औषधि खाइरहेका क्षयरोगका बिरामीहरूलाई एचआइभी जाँच नै हाम्रो हामीहरू यहाँ व्यवस्था
उहाँ हुनुहुन्थ्यो जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ क्षयकुष्ठ अधिकृत गणेश भक्त गौतम बेहरी खबरसँग कुरा गर्दै
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन् अहिलेलाई भने यो विश्राम तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले सुर्खेतको वीरेन्द्रनगर र लेगबेसीमा छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजनाको ज्यान गयो नेपाली सेनाको सैन्य पदको परीक्षा दिँदै गरेका पाँचजना नक्कली परीक्षार्थीहरू वीरेन्द्रनगरबाट पक्राउ कर्णाली प्रदेशसभाको बैठक आउँदो 16 गते बस्ने आर्थिक कार्यविधि विधेयक र नियमावलीको बारेमा छलफल हुने लगायतका खबर प्रस्तुत गर्यौँ अब बाँकी खबर कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दृष्टिबिन विद्यार्थीहरूलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ सुर्खेत नेत्रहीन सङ्घको समन्वयमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले 27 जना दृष्टिबिन विद्यार्थीहरूका लागि पठन पाठनमा सहज आओस् भन्ने हिसाबले एन्ड्रोइड मोबाइल वितरण गरिएको जनाएको छ कार्यक्रममा विभिन्न विद्यालय र क्याम्पसका अध्ययनरत विद्यार्थीहरूलाई पढ्न सहज होस् भन्ने उद्देश्यले मोबाइल वितरण गरिएको सुर्खेत नेत्रहीन सङ्घका अध्यक्ष तारा ढकालले जानकारी दिनुभयो एन्ड्रोइड मोबाइलको सहायताले सुनेर पढ्न सकिने भएकाले दृष्टिबिन विद्यार्थीहरूको शिक्षा मा सहयोग पुग्ने उहाँको भनाइ रहेको छ मोबाइलमा किताब हाल्दा मोबाइलको साउन्ड सिस्टमबाट सुनेर पढ्न सजिलो हुने उहाँको भनाइ रहेको छ मोबाइल वितरण कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दृष्टिविहीन बालबालिकाको शिक्षामा कर्णाली प्रदेशमा अपाङ्ग मैत्री भवन बनाउनु पर्ने दृष्टिविहीन बालबालिकाको शिक्षामा जोड दिने आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 वडा कार्यालयको वडामा रहेका निजी विद्यालयको शुल्कमा एकरूपता ल्याउने निर्णय गरेको छ पटक पटकको छलफलपछि वडा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा संस्थागत विद्यालयका सञ्चालकहरूको बैठकले शुल्क लगायतका विषयमा एकरूपता ल्याउने निर्णय गरेको हो बैठकले वर्गीकृत भएका र नभएका विद्यालयले लिने भर्ना शुल्क र मासिक शुल्कमा विषयमा पनि सर्वसम्मत निर्णय गरेको छ फ्ले ग्रुप पिजीमा वर्गमा रहेका विद्यालयले 1500, ग वर्गमा परेकाले 1300 र वर्गीकरणमा नपरेका विद्यालयले भने 1000 रुपियाँ शुल्क लिन पाउने भएका छन्। यसमा नास्ता समेत समावेश गरिएको छ। त्यसै गरी नर्सरीमा ख वर्गले 1150, ग वर्गले 900 र वर्गीकरणमा नपरेको विद्यालयले भने 750 रुपियाँ मात्र शुल्क लिन पाउने भएका छन्। यसै गरी कक्षा 10मा ख वर्गको 2600 र ग वर्गको 2000 रुपियाँ मात्र शुल्क लिने निर्णय गरिएको छ।
बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष निकुञ्जमा आग लागि हुन नदिनका लागि पूर्व सतर्कता अपनाएको छ। गर्मीयाम सुरु भएसँगै हुने आग लागेको जोखिमलाई ध्यानमा राखी उपभोक्ता र मध्यवर्ती वन क्षेत्रका बासिन्दाहरूलाई सचेत गराइएको राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख लालबहादुर भण्डारीले बताउनुभयो। आग लागि फैलिन नदिन आवश्यक अग्नि नियन्त्रण रेखा निर्माण पनिलाई निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ। निकुञ्जभित्र दाङको अमिलियादेखि बाँके सुर्खेतको सीमासम्म चुरे पर्वतलाई आगलागीका दृष्टिकोणले अति संवेदनशील क्षेत्रको रूपमा मानिँदै आएको छ। आगलागी नियन्त्रणका लागि करिब 40 आगलागी नियन्त्रक पूर्व तयारी अवस्थामा राखिएको जनाइएको छ।
कानुन व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएसनको 14 राष्ट्रिय सम्मेलनको दोस्रो दिन विभिन्न विषयमा प्यानलगत छलफल भएको छ। नेपालगञ्जमा जारी सम्मेलनमा विभिन्न 10 प्यानल बनाई व्यापक रूपले छलफल गरी नेपालगञ्ज घोषणापत्र जारी गरिने भएको छ। बारका महासचिव खम्ब बहादुर खातीले न्यायालयमा देखिएको पछिल्लो विवाद, संविधान र यसका कानुनका पक्ष, मानव अधिकार र शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय र दण्डहीनता लगायतका विषयमा वरिष्ठ अधिवक्ताहरूको संयोजनमा छलफल भइरहेको बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेकको सुरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जुम्लाको पाताराची गाउँपालिका 6 र 7 नम्बर ओडा कार्यालयले प्रहरी चौकी उर्थुलाई जग्गा हस्तान्तरण गरेका छन्। अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउनका लागि जग्गा खरिद गरी 2 जग्गा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई बुझाएको छ। पाताराची गाउँपालिका 6 सुबा बुढाको 463 वर्ग मिटर जग्गा खरिद गरी प्रहरी चौकीलाई हस्तान्तरण गरिएको हो। 2 प्रहरी चौकीलाई हस्तान्तरण गरेको 15 लाख रुपियाँमा पातालासी गाउँपालिका 6 र 7 2 प्रहरी चौकीका लागि जग्गा खरिद गरेका हुन्।
मुगुको पश्चिम भेगमा पर्ने खप्तेड गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ। आउँदो 23 गतेदेखि 25 गतेसम्म खप्तेड गाउँपालिकाको लोकप्रिय माध्यमिक विद्यालयमा आँखा शिविर हुने भएको हो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगु र उपशाखा सुकाडीको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रदेश नम्बर 5 मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक व्यवहारलाई ध्यानमा राखी कानुन बनाउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ। दाङको घोडाई उपमहानगरपालिकाको 2 नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनताले थेग्न सक्ने, चलायमान बनाउन सक्ने र नबाझिने गरी कानुन बनाउन निर्देशन दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले कानुन बनाउने र तर कार्यान्वयनमा समस्या भए राम्रो सन्देश जाने भन्दै आर्थिक व्यवहारलाई टेकेर र व्यापक छलफलबाट मात्रै कानुन बनाउन निर्देश
यौङ कम्युनिस्ट लिग नेपाल वीरेन्द्रनगर नगरपालिकाको भेलाले गोविन्द प्रताप मल्लको अध्यक्षतामा 61 नयाँ कार्य समिति चयन गरेको छ। वीरेन्द्रनगरमा भएको भेलाबाट समितिको उपाध्यक्षमा समीर शाही, पुष्प सलामी, सचिवमा दिपेश शर्मालाई चयन गरिएको छ। यस्तै सहसचिवमा ऋषिकेश्वर शर्मा सम्राट, त्यसै गरी सम्राट सापकोटा, दिपेन्द्र कार्की, कोषाध्यक्षमा कृष्ण बहादुर शाही, लेखा विभागको प्रमुखमा राजानाथ योगी र अनुसन्धान विभाग प्रमुखमा मोहन साईलाई चयन गरिएको छ। माओवादी केन्द्रको युवा संगठनको रूपमा रहेको वाइसिलको नगर भेलामा कर्णाली प्रदेश सभाका सदस्य ठम्मर विष्टले युवाहरू अब समाज रूपान्तरको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। भेला वाइसिल वीरेन्द्रनगर नगर कमिटिका अध्यक्ष विक्रम कुमालको अध्यक्षतामा सम्पन्न भएको हो।
माओवादी केन्द्रले मन्त्री भएका नेताहरूलाई पार्टीको प्रदेश इन्चार्जबाट हटाएर नयाँ इन्चार्ज तोकेको छ। हेडक्वार्टर बैठकले मन्त्रीलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो। यससँगै मातृका यादव, वर्षमान फुन र शक्ति बस्ने तथा प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हट्नु भएको छ। प्रदेश नम्बर एकमा राम कार्के, दुईमा विश्वनाथ शाह, चारमा हितराज पाण्डे, पाँचमा मणि थापा र छमा जनार्दन शर्मा इन्चार्ज बन्नु भएको छ। प्रदेश नम्बर तीनमा हितमान स्वाक्य र प्रदेश नम्बर सातमा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले जनाएको छ। यादव दुई, गुरुङ चार, पुन पाँच, बस्नेत प्रदेश नम्बर छका इन्चार्ज हुनुहुन्थ्यो भने प्रदेश नम्बर एकका इन्चार्ज रहेका गोपाल किरातीलाई कारवाही गरेकाले यो पद पनि खाली थियो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। भारतीय जनता दल आरजेडीका सर्वोच्च नेता लालबाबु यादवलाई चौथो चारा घोटाला काण्डमा मुद्दा दोषी ठहर गर्दै 14 वर्ष जेल सजाय र 60 लाख भारतीय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको भारतीय केन्द्रीय अनुसन्धान विभाग अदालतले जनाएको छ। राँची विदेश अदालतले लालबाबुलाई दोषी ठहर गर्दै जरिवाना समेत सुनाएको हो। यस काण्डमा जोडिएका मुद्दाहरूमा लालबाबु विरुद्ध यो सबैभन्दा ठूलो सजाय भएको जनाइएको छ। पशुदाना घोटाला काण्ड सन् 1990 दशकमा सार्वजनिक भएको थियो। त्यति बेला लालबाबु बिहारका मुख्यमन्त्री हुनुहुन्थ्यो। सन् 1995 जनवरी 1996 बीच राज्यकोषबाट 3 करोड 13 लाख भारु घोटाला गरेको भन्दै उहाँमाथि रिट दायर भएको थियो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखेका सबै खाले विकृति, समस्या र विवादलाई हल गर्ने गरी आफूले पहल कदमी गर्ने बताउनु भएको छ। काठमाडौँमा पत्रकारसँग कुरा गर्दै उहाँले क्यान, इन्फा र ओलम्पिक कमिटी लगायतका खेलकुद सङ्घमा देखिएका विवाद तथा समस्यालाई छिट्टै समाधान गर्ने दावी गर्नुभएको छ। सन् 2019 हुने 13 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा समयमै सम्पन्न गर्ने गरी आफूहरू तयारीमा जुटिरहेको पनि उहाँको भनाइ छ। चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारका बारेमा जानकारी लिन 15 दिनभित्रै प्रतिवेदन ल्याउने गरी मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन भएर काम सुरु भइसकेको उहाँको भनाइ छ। यस्तै 8 राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने भन्दै मन्त्री विश्वकर्माले 7 प्रदेशमा आधुनिक सेवा सुविधा सम्पन्न रङ्गशाला बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने प्रतिबद्धता जनाउनु भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगर र लेगबेसीमा छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजनाको ज्यान गयो। नेपाली सेनाको सैन्य पदको परीक्षा दिँदै गरेका 5 नक्कली परीक्षार्थी वीरेन्द्रनगरबाट पक्राउ।
कर्णाली प्रदेशसभाको बैठक आउँदो 16 गते बस्ने। आर्थिक कार्यविधि विधेयक र नियमावली बारेमा छलफल हुने।
क्षयरोगका बिरामीलाई नियमित औषधि खुवाउन चुनौती। नेपालमा अझै 28,000 भन्दा धेरै क्षयरोगका बिरामी उपचारमा आएनन्।
भारत बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई पशुदाना घोटालाको चौथो मुद्दामा 14 वर्ष जेल सजाय।
र क्यान, एन्फा र ओलम्पिक कमिटी लगायतका विवाद छिट्टै समाधान गर्ने खेलकुद मन्त्रीको दावी। 7 प्रदेशमा आधुनिक सेवा सुविधा सम्पन्न रङ्गशाला बनाउने प्रतिबद्धता।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी बिदा हुन्छौँ। नमस्ते।